नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
प्रधानमन्त्री दाहाल आज चीन भ्रमणमा जाँदै एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई।
संविधान संशोधनको विषयलाई टुंगाएर चुनावमा जुट्न प्रधानमन्त्रीको आग्रह। राजनैतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीद्वारा शीर्ष दल तथा मोर्चाका नेतासँग छलफल।
चुनावमा बागी उम्मेद्वारी दिनेलाई एमाले आजीवन निष्कासन गर्ने। महानगरपालिका र उपमहानगरपालिकाका उम्मेद्वारको टुंगो केन्द्रीय कमिटिले लगाउने।
अफगानिस्तानको साङ्गिन शहर तालिबानको कब्जामा, तालिबानसँगको भिडन्तमा धेरै सेनाको हताहती।
र नेपाल आर्मी राजश्री जनक कप फुटबलको सेमी फाइनलमा।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। एशियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज चीनको बोआओ जान लागेको हो। प्रधानमन्त्री दाहालले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनु भएको छ। आज बिहान पूर्व प्रधानमन्त्री तथा विज्ञ संघको छलफलमा उहाँले बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदै आफ्नो चीन भ्रमण मूलत सद्भावना भ्रमण भएको बताउनु भएको हो। प्रधानमन्त्री दाहालले पर्सी चीनिया राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तय भएको छ। भ्रमणका क्रममा नेपाल र चीन बीच कुनै सम्झौता नभए पनि यसअघि भएको व्यापार तथा वाणिज्य सम्झौता लगायतका सम्झौता कार्यान्वयन गर्न भ्रमण महत्वपूर्ण हुने परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। नेपाली पक्षले चार पाँचवटा सम्झौता गर्ने तयारी गरे पनि प्राविधिक कारणले यसपटकको भ्रमणमा सम्झौता नहुने उहाँले बताउनुभयो। प्रधानमन्त्री दाहालले भोलि चीनका उप प्रधानमन्त्री झाङ गाओलीसँग द्विपक्षीय छलफल गर्ने र 12 गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रतिनिधि मण्डलमा प्रधानमन्त्री दाहालकी पत्नी सीता, परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महत, परराष्ट्र सचिव शंकर दास बैरागी लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच चीनको भ्रमण थाल्नु अघि उहाँले पूर्व प्रधानमन्त्री तथा विज्ञहरूसँग छलफल गर्नुभएको थियो। बालुवाटारमा आज बिहान पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मामिलाका जानकारहरूले प्रधानमन्त्रीलाई दुई देशबीचको सद्भाव अभिवृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने सुझाएका थिए। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहेका चीनका रक्षा मन्त्री जनरल चाङ वान क्वाङसँगको भेटमा प्रधानमन्त्री दाहालले एक चीनप्रति नेपालको दृढ समर्थन रहेको भन्दै तिब्बत र ताइवान विरोधी गतिविधिको नेपालले विरोध गर्ने प्रश्न पार्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको पनि बताउनु भएको थियो। चीनका रक्षा मन्त्री चाङले नेपाल चीनको असल मित्र भएको र नेपाली नागरिक र नेपाली सेनासँगको सुमधुर सम्बन्ध रहेको भन्दै नेपालको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर ऋषि अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्रीको आजदेखि हुन लागेको चीन भ्रमणको सफलताको कामना समेत गर्नुभएको थियो। उहाँले नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। नेपालको रक्षा क्षेत्रका लागि चीनले 200 मिलियन युआन अर्थात 3 अर्ब रूपियाँ भन्दा बढी सहयोग दिने सहमतिमा भोलि हस्ताक्षर हुने पनि परराष्ट्र सल्लाहकार अधिकारीले जानकारी दिनुभयो। चीनी रक्षा मन्त्री चाङले आजै रक्षा मन्त्री बालकृष्ण खाँडसँग पनि भेटघाट गर्नुभएको छ। भेटका क्रममा चीनले नेपाली सेनालाई आवश्यक सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको रक्षा मन्त्री खाँडले जानकारी दिनुभयो।
नेपाली सेनालाई खास गरेर यो विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघको पिसकिपिङ मिसनमा जाने क्रममा जस्ता खालका सामग्रीहरू आवश्यक पर्छन् र विकास निर्माणका लागि जस्तो खालको यो हेभी इक्विपमेन्टहरू चाहिएला मेसिनरीहरू पनि हामीले उपलब्ध गराउँछौँ र त्यसका लागि नेपाली सेनालाई नेपालको आवश्यकता अनुसार जे जस्तो खालको सामग्रीहरू चाहिन्छ त्यसमा हामीले सेनासँग र सरकारसँग बसेर फेरि अन्य चरणमा हामीले त्यो खालको सहयोग जुटाउन सक्छौँ भन्नुभएको छ उहाँले। अब हाम्रो प्रधानमन्त्री र चिनिया राष्ट्रपति शी जिनपिङ गुवाहाटीमा चाहिँ नि उहाँहरू भेट्दाखेरि पनि नेपाली सेनालाई यिनै परिप्रेक्ष्यमा खास गरेर विपदको व्यवस्थापन विकास निर्माण र यो शान्ति सेनाका लागि चाहिने खालका सामग्रीहरू हामीले दिन्छु भनेर उहाँहरूले भन्नुभएको थियो।
चिनिया रक्षा मन्त्री चाङले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री विमलेन्द्र निधिसँग भेटघाट गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको चीन भ्रमण सामान्य औपचारिकतामा मात्र सीमित हुने बारेको रिपोर्ट हामी केही बेरमा प्रस्तुत गर्नेछौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संविधान संशोधन र स्थानीय तहको चुनावका विषयमा सर्वदलीय छलफल गर्नुभएको छ। सरकारमा संलग्न कांग्रेस, माओवादी केन्द्र र राप्रपा, प्रमुख प्रतिपक्ष एमाले र मधेसी मोर्चाबीच भएको बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहमति सीमांकनको विषय पछि टुंगो लगाउने गरी अरू विषयमा सहमति जुटाएर स्थानीय तहको चुनावमा जुट्न आग्रह गर्नुभयो। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उप प्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापा, एमाले नेताहरू रामदीप गौतम र सुभाष नेमाङ, मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा, महेन्द्र राय यादव लगायत सहभागी हुनुहुन्थ्यो।
यसअघि प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनाव साथै संविधान संशोधनको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो। छलफलमा प्रधानमन्त्रीले सीमांकन बाहेकका विषयलाई समेटेर संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमालेका नेताहरूलाई आग्रह गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संशोधनलाई समर्थन नगर्ने तर प्रक्रियामा लैजान भने समर्थन गर्न सकिने जवाफ दिएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो।
भेटमा भन्नुभयो संशोधन सिमाना सम्बन्धी संशोधन विधेयक चाहिँ हामी होल्ड गर्छौँ, अरू विषयमा समझदारी गर्न पर्यो भनेर भन्ने कुरा उहाँले चाहिँ गर्नुभयो। अहिले भर्खरै त्यो सबै समझदारी हुन सक्दैन, आज तपाईँ केही घन्टामा जाँदै हुनुहुन्छ, अहिले भर्खर ती सबै काम चाहिँ हामीले भन्न सक्दैनौँ, तर हामी संवैधानिक प्रक्रियामा सामेल हुन्छौँ र संविधान विरोधी काम हुँदाखेरि मात्रै हामीले अवरोध गरेको हो। संविधान बमोजिमका सबै क्रियाकलापमा हामी सामेल हुन्छौँ, हामी प्रक्रियामा त जान्छौँ नि। उहाँ मधेसी मोर्चाका नेताहरूले के भन्नुभयो अरे भने हामी काङ्ग्रेस, माओवादी र मधेसी मोर्चाले मात्रै सहमति गरेर यो लागू हुँदैन, यसको निम्ति नेकपा एमालेलाई पनि तयार गर्न पर्छ भनेर भन्नुभयो। अब नेकपा एमालेप्रति पनि उहाँहरू सकारात्मक हुनुभएको छ, हुने लक्षण देखाउनु भएको छ, यस्तो बेलामा चाहिँ हामी सँगै बसेर छलफल गरौँ भनेर भन्नुभयो।
नेकपा एमाले स्थानीय तहको चुनावमा बागी उम्मेद्वारी दिनेलाई आजीवन निष्कासन गर्ने भएको छ। स्थानीय तहको चुनावको रणनीति बनाउन अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको एमाले स्थायी समितिको बैठकले एमालेका उम्मेद्वार विरूद्ध बागी उम्मेद्वारी दिने जो कोहीलाई पार्टीमा फर्कन नपाउने गरी हटाउने निर्णय गरेको हो। बैठकले वडा तहका उम्मेद्वारको टुंगो स्थानीय कमिटिको राय लिएर जिल्ला कमिटिले लगाउने, गाउँपालिका र नगरपालिकाको उम्मेद्वारको टुंगो गाउँपालिका र नगरपालिकाका कमिटिको राय लिएर प्रदेश कमिटिले टुंग्याउने तथा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेद्वारको टुंगो पनि पार्टी केन्द्रीय कमिटिले लगाउने पनि निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो। मेची महाकाली अभियानमा पाएको जनसमर्थनलाई चुनावी समर्थनमा उपयोग गर्ने गरी चुनाव परिचालन कमिटि पनि गठन गरिने एमाले जनाएको छ। बैठकले स्थानीय तहको चुनावमा उम्मेद्वारको चयन व्यक्तिको लोकप्रियता, विकासप्रतिको लगाव, पार्टीलाई गरेको योगदानका आधारमा गर्ने निर्णय समेत गरेको छ। प्रदेश नम्बर 2 स्थगित भएको मेची महाकाली अभियान यसै महिनामा गर्ने र भोलि बस्ने केन्द्रीय सचिवालय समितिको बैठकले मिति टुङ्गो लगाउने पनि भट्टराईले जानकारी दिनुभयो।
नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वास घटनामा भारतले माफी माग्नुपर्ने बताएको छ। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले पुनर्वास घटनामा भारतीय सुरक्षाकर्मीको लापरवाही देखिएको पुष्टि भएकोले भारतले माफी माग्नुपर्ने बारे सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको संसदीय दलका मुख्य सचेतक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो। बैठकले सप्तरीको राजविराजमा सुरक्षाकर्मीको गोली लागि ज्यान गुमाएका पाँचजनालाई शहीद घोषणा गर्न पनि सरकारसँग माग गरेको छ। बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय चुनाव, चीन भ्रमण, सरकार विस्तार लगायतका विषयमा जानकारी गराउनु भएको थियो। छलफलमा सीमाङ्कन पछि टुङ्ग्याउने गरी स्थानीय चुनाव गराउन मधेसी मोर्चासँग भइरहेको छलफलबारे पनि उहाँले जानकारी गराउनु भएको थियो। बैठकले विराटनगरलाई महानगरपालिकामा स्तर उन्नति गर्न तथा केही गाउँपालिका र नगरपालिकामा देखिएको सीमाङ्कन लगायतको समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यान आकर्षण गराएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो, बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
मानिस सरायको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 00 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पहिलो खबर दिनेलाई 10 लाख रूपियाँ नगद पुरस्कार समेत दिइनेछ।
उज्यालो क्विज, आजको प्रश्न।
कोरियामा कामदार पठाए जस्तै G2G मार्फत अर्को कुन देशमा नेपाली कामदार पठाउने तयारी भइरहेको छ?
ए इजरायल, बी लेबनान।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री दाहाल आज चीन भ्रमणमा जाँदै संविधान संशोधनको विषयलाई टुंग्याएर चुनावमा जुट्न प्रधानमन्त्रीको आग्रह, चुनावमा बागी उम्मेद्वारी दिनेलाई एमाले आजीवन निष्कासन गर्ने लगायतका खबर प्रस्तुत
गर्यौं। प्रधानमन्त्रीको चीन भ्रमण सामान्य औपचारिकतामा मात्र सीमित हुने भएको छ। अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका पारवाहन लगायत महत्वपूर्ण 10 वटा सम्झौता कार्यान्वयनमा यो भ्रमणमा कुनै प्रगति नहुने भएको छ। प्रकाश ढकालको रिपोर्ट।
भारतले नाकाबन्दी गरेर अत्यावश्यकीय वस्तुको अभाव भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गएको वर्ष चीन भ्रमणका क्रममा पारवान लगायत 10 वटा महत्वपूर्ण सम्झौता गर्नुभयो। भारतसँग मात्र रहेको पारवान सम्झौता अर्को छिमेकी देश चीनसँग पनि भएपछि जनस्तरमा ठूलो आशा पलायो। पारोहानका साथै स्वतन्त्र व्यापार सम्झौता, 32,000 घरमा सौर्य प्रणाली जडान गर्ने सुविधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण, नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने, हिल्सामा पुल निर्माण गर्ने जस्ता महत्वपूर्ण सम्झौता दुई देशबीच भएको थियो। तर यति महत्वपूर्ण सम्झौता भएको एक वर्ष बितिसक्दा समेत कार्यान्वयनका लागि सिनको समेत भाँचिएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले बुआओ फोरममा भाग लिन आजदेखि 7 दिनसम्म गर्ने चीन भ्रमणका क्रममा पनि त्यस विषयले स्थान नपाउने भएको छ। यो भ्रमण सम्बन्ध सुधारमा मात्र केन्द्रित हुने परराष्ट्र मन्त्री प्रकाश शरण महतले जानकारी दिनुभयो।
भ्रमणको उद्देश्य हामीले स्पष्ट पार्यौं र मूलत यो भिजिट एउटा बुआ फोरममा सहभागिता जनाउने, आफ्नो विचार राख्ने र सँगसँगै किनिया राष्ट्रपतिसँग पनि भेट्ने र त्यो भेटको क्रममा दुई देशको सम्बन्ध अझ विकसित गर्ने, यद्यपि अहिले नै त्यो सम्झौता समझदारी गर्ने प्राविधिक कारणले अहिले हुने अवस्था छैन किनभने त्यहाँ प्रधानमन्त्री बाहिर हुनुहुन्छ।
प्रधानमन्त्री भएदेखि नै भारततर्फ ढल्केको आरोप खेप्दै आउनुभएका प्रधानमन्त्री दाहालले यो भ्रमणलाई सन्तुलित सम्बन्ध कायम गर्ने अवसरका रूपमा प्रयोग गर्नुहुने भएको छ। विगतमा भएका सम्झौता कार्यान्वयनमा नेपालकै तर्फबाट पर्याप्त चासो नदिएपछि चीनले यस विषयलाई प्राथमिकतामा नराख्दा प्रधानमन्त्रीको भ्रमण विगत जस्तै सम्बन्ध सुधारमा मात्र केन्द्रित हुने भएको हो। यो तथ्यलाई राम्रोसँग बुझेका परराष्ट्र मामलाका जानकारहरूले पनि प्रधानमन्त्री दाहाललाई बिहान बालवाटार पुगेर सम्बन्ध सुधारमै ध्यान केन्द्रित गर्न सुझाएका छन्। पूर्व प्रधानमन्त्री जलनाथ खनाल,
दुई देश बीचमा विकास र सहयोगका विराट सम्भावनाहरू छन्, त्यो सम्भावनाहरूलाई ध्यानमा राखेर जानुपर्छ। तर अहिले चाहिँ मुख्य गरेर यो गुडविल भिजिट पनि भएको हुनाले गुडविल प्राप्त गर्नको लागि प्रधानमन्त्रीले प्रयत्न गर्नुभयो। यो बीचमा अलिक चिसिन खोजेको जो सम्बन्ध छ त्यसलाई न्यानो बनाउनु भयो भने यो ठूलो उपलब्धिको कुरा हुन्छ भन्ने।
त्यस्तै पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले पनि भ्रमणका क्रममा सम्बन्ध सुधारमै ध्यान दिन सल्लाह दिएको जानकारी दिनुभयो।
नेपालको भारत र चीनसँगको सम्बन्ध, दुवै छिमेकीहरूसँगको सम्बन्धमा विश्वासको कमी बढेर गएको छ। त्यो विश्वासको संकट हुन थालेको अवस्थामा यस्ता भिजिटरको मूल उद्देश्य त्यो विश्वास आर्जन गर्ने हो, सद्भावना बढाउने हो, पत्यार बढाउने हो।
चीनले वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई पटक पटक आग्रह गर्दै आएको छ। यही सम्झौतामा हस्ताक्षर गर्नुपर्ने बाध्यताका कारण हप्तै पछि भारत भ्रमणमा जानुहुने परराष्ट्र मन्त्री प्रकाश शरण महत अहिलेसम्म चीन नगएको कूटनीतिक वृत्तमा चर्चा छ। यो पटकको प्रधानमन्त्रीको भ्रमणमा वान बेल्ट वान रोडमा पनि हस्ताक्षर नहुने निश्चित भइसकेको छ।
रिपोर्टपछि अब खबरकै सिलसिला। निर्वाचन आयोगले स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजनाका विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ। वैशाख 31 गते हुने स्थानीय तह चुनावलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढंगले सम्पन्न गराउने उद्देश्यले आयोगले सुरक्षाको तयारीको पछिल्लो अवस्था बारेमा जानकारी लिएको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो। छलफलमा आयोगका पदाधिकारीले सुरक्षा तयारीका विषयमा कमजोरी हुन नपाओस् भनेर सुझाव पनि दिनुभएको थियो। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले मतदानपछिको मतपेटिका ढुवानी, मतगणनाको सुरक्षा तथा समग्र चुनावको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था हुने गरी काम गर्न निर्देशन दिनुभयो। छलफलमा गृह सचिव लोकदर्शन रेग्मीले क्षेत्रीयदेखि वडा स्तरसम्म सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको र हरेक मतदाता तथा उम्मेद्वारलाई सुरक्षा सुनिश्चितता दिने किसिमले मन्त्रालय अगाडि बढ़ेको जानकारी गराउनुभयो। छलफलमा निमित्त प्रहरी महानिरीक्षक डाक्टर दिनेश चन्द्र पोखरेल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीप राज रेग्मी र नेपाली सेनाका उपरथि विनोद कुमार श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो। यस्तै स्थानीय तहको चुनावको लागि यही चैत 6 गतेदेखि शुरू भएको छपाईका क्रममा 12 जिल्लाका मतपत्र छापिसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो।
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवाधिकार समितिको टोलीले गोविन्द गौतमको हत्या घटनाबारे आज कञ्चनपुरको पुनर्वास क्षेत्रको स्थलगत अध्ययन गरेको छ। टोलीले घटनास्थलको निरीक्षण अध्ययन गरी घटनामा ज्यान गुमाएका गोविन्द गौतमको परिवार र घाइते टीकाराम चापागाईलाई पनि भेटेको टोलीमा सहभागी सांसद प्यारेलाल राणाले जानकारी दिनुभयो। संसदीय टोलीले सुरक्षा निकाय लगायतसँग छलफल गरी सीमा विवाद, घटनाका कारण लगायतका विषयमा अध्ययन गर्न लागेको पनि सांसद राणाले जानकारी दिनुभयो।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद
मुख्य विशेषताहरू
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था
होस्टलको समेत व्यवस्था भएको
छिटो गरौँ धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 4107007 98-5-11-72-194
4107007 98-5-11-72-194
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242
कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर निर्वाचन आयोगले व्यवस्थापिका संसद बाहिर रहेका दललाई चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्ति पार्टी नेपाल सहित 24 राजनीतिक दलले आपत्ति जनाएका छन्। नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आज पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा लोकतन्त्रको मूल मर्म र मान्यतालाई उपहास गरेको उनीहरूले आरोप लगाएका हुन्।
भारतको सिलीगुड़ी र दार्जीलिङमा अलपत्र परेका 6 नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ। महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई उद्धार गरी गैराती भारतबाट नेपाल ल्याइएको हो।
नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गरिने भएको छ। 2 वर्षभित्र काठमाडौँ सुर्खेतको गुराँसे डाँडा र उदयपुरमा मौसम सम्बन्धी सबै खालका जानकारी दिन सक्ने 3 मौसमी राडार जयान गर्ने प्रक्रिया शुरू भएको हो।
मध्यपुर थिमीको बोडेमा हरेक वर्ष वैशाख 2 गते जिब्रो छिर्ने जात्रालाई विगत 8 वर्षदेखि निरन्तरता दिँदै आएका बोडेका जुजुभाई बास श्रेष्ठले यस वर्ष जिब्रो नछिर्ने घोषणा गर्नुभएको छ। घरमा पारिवारिक समस्या आएको र बोडेका अरूलाई पनि जात्रालाई निरन्तरता दिनका लागि जिब्रो छिर्ने अवसर प्रदान गर्ने भन्दै आफूले यस वर्ष जिब्रो नछिर्ने निर्णय गरेको उहाँले बताउनुभयो।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले गोर्खाको लाप्राकमा नमूना बस्ती निर्माणका लागि गैर आवासीय नेपाली संघलाई स्वीकृति दिएको छ। प्राधिकरण अन्तर्गतको भूकम्प प्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको आज बसेको बैठकले भूकम्प प्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने शर्तमा संघलाई नमूना बस्ती निर्माण गर्ने स्वीकृति दिएको हो।
भ्रष्टाचारमा संलग्न 4 शिक्षक निलम्बनमा परेपछि डोटीको मस्तेश्वर आधारभूत विद्यालयमा शिक्षक अभाव भएको छ। बग्लेक गाविस मसिन्तोलामा रहेको विद्यालयमा कक्षा 5 पढ़ाई हुन्छ। 5 शिक्षक मध्ये 4 भ्रष्टाचार गरेको आरोपमा लागेपछि निलम्बनमा परेका छन्।
डोटीको दिपायल सिलगढ़ी नगरपालिकाले बाल विवाह रोक्न धामी झाँक्री ज्योतिषी र पुजारी परिचालन गर्न थालेको छ। बाल मैत्री स्थानीय शासन लागू गर्न बाल विवाह मुख्य चुनौती भएपछि नगरपालिकाले अभियान थालेको हो।
जनता आवास कार्यक्रम अन्तर्गत कञ्चनपुरमा दलित र राउटे परिवारका लागि 500 घर निर्माण हुने भएका छन्। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढ़ीले घर निर्माणका लागि दलित समुदायका विपन्न घर नभएका अपाङ्गता भएका असहाय र एकल महिला तथा राउटे परिवारको छनौट ट्रकको कार्य शुरू गरेको छ।
नुवाकोटको मदानपुरमा आज मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी नगरपालिकाका 70 वर्षीय भीमनाथ रिमालको ज्यान गएको छ। 5 जना घाइते भएका छन्। बेलकोटगढी नगरपालिका 12 मदानपुरमा 2484 नम्बरको मिनी ट्रक सड़कबाट खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो।
कावेली एनर्जी प्रणालीले पाँचथर र तापलेजुङको सीमा क्षेत्रमा बग्ने कावेली नदीमा निर्माण शुरू गरेको कावेली ए जलविद्युत आयोजनाको आज शिलान्यास गरेको छ। आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीको 56% र सिंगापुरको इन्फ्राको कम्पनीको 44% लगानी रहेको छ। 10 अर्ब रूपियाँको लगानीबाट 37.6 मेगावाट क्षमताको कावेली ए जलविद्युत आयोजना निर्माण गर्न लागि हो।
गैंडाको नक्कली खाग र खाग बनाउने उपकरण सहित 3 जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ललितपुरको खुमलटारबाट मकवानपुरका सोमबहादुर सिंगर, अनिल बहादुर लामा र काभ्रे प्लाञ्चोकका शक्ति घिमिरेलाई पक्राउ गरेको हो।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा ट्वीटरमा साइलो दाई लेख्नुहुन्छ, शुभयात्रा प्रधानमन्त्रीज्यू, उत्तरी नाका खोल्ने र पार्वन सम्झौता कार्यान्वयन गर्ने वातावरण मिलाउनु भए हामी खुशी हुने थियौं।
राम सुवेदी लेख्नुहुन्छ, राजनीतिक दलका नेताका छोरा र भातृ संगठनका कारण भैरहवा विमानस्थलको काम रोकिएको छ। यो समस्या राष्ट्रिय गौरवका अन्य आयोजनामा पनि हुन सक्छ। विकासमा राजनीति गरेर अवरोध गर्नेलाई सबै मिलेर बहिष्कार गरौं।
कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने माओवादी केन्द्रको निर्णय सम्बन्धी समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा ऋषि अधिकारी लेख्नुहुन्छ, धन्न विज्ञप्ति भए पनि आएछ। यही विज्ञप्ति घटना हुँदाको दिन किन आएन कुन्नी?
प्रशान्त नेपाल लेख्नुहुन्छ, कुनै पनि देशसँग अभ्यास खेल नखेली नेपाली फुटबल टोलीले आगामी शनिबार फिलिपिन्ससँग खेल्दैछ। उपाधिको आश गर्ने सरकारले उपाधि कसरी ल्याउन सकिन्छ भन्ने बारे कहिले सोचेन। खेलाड़ीको भविष्य र फुटबलको पूर्वाधार विकासमा सरकारको ध्यान जान जरूरी छ।
अनि अछामका खगेन्द्र तिमल सिन्हाले हाम्रो आईबीआरमा यस्तो विचार रेकर्ड गराउनु भएको छ,
सरकारले असन्तुष्टि सम्बोधनमा खासै प्रयास गरेको देखिँदैन। हाम्रो देशमा यस्तै राजनीतिक फितलोले गर्दा कुशासन मौलाइरहेको छ। धनी झन धनी हुँदै गएका छन्, गरिबको पीड़ा कसले सुन्छ?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कायको हेरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र सुजाता खत्री। अब विदेशको खबर। अफगानिस्तानको तालिबानले दक्षिणी शहर साङ्गिन कब्जा गरेका छन्। लामो समयको संघर्षपछि तालिबान लडाकुले साङ्गिन कब्जा गरेको अफगानी अधिकारीहरूले बताएका छन्। अफगानी सेनाले आफूहरू विद्रोही नियन्त्रित क्षेत्रबाट चलाखीपूर्ण ढंगमा भाग्न सफल भएको बताएका छन्। हेलमन्द प्रान्तका गवर्नरका प्रवक्ताले जिल्ला प्रहरी कार्यालय तथा गवर्नरको कार्यालय समेत लडाकुको नियन्त्रणमा रहेको पुष्टि गरे। हालैको संघर्षमा आफ्ना धेरै सेनाले ज्यान गुमाएको अफगानी अधिकारीले जनाएका छन्। तालिबानका प्रवक्ताले साङ्गिन अब आफ्नो कब्जामा रहेको दावी गरे। साङ्गिन अफिम उत्पादनका लागि उर्वर मानिन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल आर्मी सर्लाहीमा भइरहेको राजश्री जनक कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा सरस्वती युथ क्लबलाई 4-0 हराउँदै आर्मी सेमी फाइनलमा पुगेको हो। 8 टीम सहभागी प्रतियोगिताको विजेताले 4 लाख रूपियाँ र उपविजेताले 2 लाख रूपियाँ पाउने आयोजक बासमती युथ क्लबले जनाएको छ।
र नेपाली महिला राष्ट्रिय टीमकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत आज मालदिव्स गएका छन्। अर्को सोमबारदेखि शुरू हुने फुटसल च्याम्पियनशीपमा मालदिव्स एयरपोर्ट कम्पनी लिमिटेडको क्लबबाट खेल्न उनीहरू आज मालदिव्स गएका हुन्। फुटबलका लागि क्लबले दुवैजनालाई जनही $1500 पारिश्रमिक दिनेछ भने खाने बस्ने र आवत जावतको खर्च बेहोर्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
प्रधानमन्त्री दाहाल आज चीन भ्रमणमा जाँदै एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई।
संविधान संशोधनको विषयलाई टुंग्याएर चुनावमा जुट्न प्रधानमन्त्रीको आग्रह। राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीद्वारा शीर्ष दल तथा मोर्चाका नेतासँग छलफल।
चुनावमा बागी उम्मेद्वारी दिनेलाई एमाले आजीवन निष्कासन गर्ने, महानगरपालिका र उपमहानगरपालिकाका उम्मेद्वारको टुंगो केन्द्रीय कमिटिले लगाउने।
अफगानिस्तानको साङ्गिन शहर तालिबानको कब्जामा, तालिबानसँगको भिडन्तमा धेरै सेनाको हताहती।
र नेपाल आर्मी राजस्व एफसी जनक कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौं। नमस्कार।